तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
अप्रेल महिनाको पहिलो आइतबार अन्तर्गत आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा हुनुहुन्छ। विश्वासी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार जस्ती।
सबभन्दा पहिला त अब अहिले लकडाउनको अवस्था, त्यस्तो अत्यावश्यक बाहेकका अन्य काम गर्ने मान्छेहरूलाई अब घरमै बस्न जुन सरकारले सुझाव दिएको छ, धेरैले त्यसको पालना गरेर अब घरमै पनि समय बिताइरहेका छन् होइन, कतिको अब प्रभाव परेको छ आर्थिक क्षेत्रमा यसबाट भनौँ न, त्यसबाटै सुरु गरौँ त सबभन्दा पहिला।
हजुर ऋषि, अब यो चाहिँ अब सर्वसाधारण सबैलाई परेको समस्या हो। त्यसमा अब यसमा फाइनेन्सियल इन्स्टिट्युसनहरूले पनि त्यही अनुसारको प्रोभिजनहरू बनाइसकिएको छ। अब प्राय आर्थिक विषय सम्बन्धीको सबै कुराहरू टेलिफोन र फोन र इन्टरनेटको माध्यमबाट मजाले गर्न सकिने हुनाले त्यतिको इम्प्याक्ट चाहिँ परेको छैन। तर अब अहिले सर्भिसको कुरामा चाहिँ, जस्तै तपाईँको होम लोनकै एप्लिकेसन भनौँ, तपाईँले ब्याङ्कसँग अब केही एक्स्ट्रा सर्भिसेसहरू भनौँ न माग्नु भएको छ, गर्नु रिक्वेस्ट गर्नु भएको छ, भ्यालुएसनदेखिको कुराहरूलाई चाहिँ कति कुरा चाहिँ प्राय ब्याङ्कहरूको सिस्टम चाहिँ अफसोर्स चाहिँ अरूको कन्ट्रीमा हुने भएर धेरै अरू कन्ट्रीहरू पनि लकडाउन मोडमा गएको हुनाले नर्मल टाइम फ्रेम भन्दा चाहिँ अलिकति बढी चाहिँ इस्टिमेट एन्टिसिपेट गर्नुपर्नेछ। स्पेसली प्रोपर्टी सेटलमेन्टहरू जस्ता कुराहरूलाई चाहिँ डिले हुने गएको छ। त्यो कुरा चाहिँ हामीले मध्यनजर गरेर काम गर्दाखेरि चाहिँ अलिकति जेनरली तपाईँको 40 आवर्सको टाइम लाइन छ भने 5-6 दिनसम्मको टाइम लाइन राख्नु चाहिँ अहिलेको सिनारीमा बढी स्पेसिफिक हुन्छ।
अब ब्याङ्कहरूले चालेको कदमबारे एकछिनमा कुरा गरौँला, तर सबभन्दा पहिला यो घरको अब विशेष गरी यो घर किनबेचमा असर जुन परेको छ अहिले होइन, अब त्यो ओपन हाउसहरू गर्न नमिल्ने खालको कुराहरू आएको छ, विभिन्न अब प्रतिबन्धहरू रहेका छन् होइन, यसले चाहिँ अब अहिले के मान्छेहरूले घर किनबेचमा पूर्ण रूपमा बन्द नै भएको छ कि अझ पनि त्यस्तो किनबेच चाहिँ भइरहेछ कि कस्तो छ अहिले अवस्था?
अब टेक्निकल्ली भन्ने हो भने बिजनेस एज ओपन त भन्छ होइन, अब अहिलेको स्पेसिफिक सबभन्दा गाह्रो भनेको घरहरूको ओपन हाउस इन्सपेक्सन अक्सन जस्तो कुरालाई लिएर गाह्रो भएको छ। किनभने यो कारणले गर्दाखेरि एकै ठाउँमा मान्छे जब जम्मा हुन सक्दैन, त्यसले गर्दा नेचुरली हरेक बिजनेस जस्तै रियल इस्टेट प्रपर्टी मार्केटमा इम्प्याक्ट परेको छ। त्योभन्दा पनि बाहिर अलिक क्रिएटिभिटीमा जाने हो भने तपाईँको साइलेन्ट अक्सन इन्टरनेट बेस्ड ओपन हाउसहरू पनि चलेको छ। तर नेचुरली यस्तो डिस्ट्रप्सनले गर्दाखेरि जुन हिसाबले प्रपर्टी मार्केट मुभ गर्नुभएको त्यो हिसाबले मुभ भएको छैन। तपाईँले लास्ट विक पनि हेर्नु भने अब 2000 अक्सन्स क्यान्सल भएको थियो, जस्ट भनेको 90% अक्सन्सहरू एक्चुली क्यान्सल भयो, ओपन हाउसेसहरू पनि त्यही अनुसारको डाउन छ। त्यसले गर्दाखेरि नेचुरली सेल र बाइङ प्रोसेसमा इम्प्याक्ट परेको छ, त्यसमा नो डाउट, र किन्ने ट्रान्जेक्सन पनि कन्सिडरली घटेको छ। तर रेस्ट्रिक्सनले गर्दा नयाँ स्टक आउन पनि काइन्ड अफ एन्ट्री ब्यारियर भएको हिसाबले प्रपर्टी मार्केटको अझसम्म मार्चको डाटा चाहिँ अभियसली अपट्रेन्ड देखिन्छ, किनभने मार्च चाहिँ पिँढी छाप मार्चसम्म हामीले पहिलाको कन्टिन्युसन देखेको हो। गोइङ फरवर्ड चाहिँ नम्बर अफ अप्सन्स र नम्बर अफ सेल्स प्रपर्टी चाहिँ फरक परे पनि पैसामा त्यति धेरै डिफ्रेन्स चाहिँ हामी देख्दैनौँ होला, किनभने यसले गर्दाखेरि काइन्ड अफ स्टपै भएको छ मार्केट। किनबेचको ट्रान्जेक्सन नहुनाले खास यो महिना पनि हामीले त्यति बिधि चेन्जेस चाहिँ देख्दैनौँ होला, तर होपफुली नेक्स्ट महिनादेखि यो 2 या 3 महिना लम्बियो भने चाहिँ त्यसमा चाहिँ हामीले सडन केही न केही इम्प्याक्ट देख्छौँ होला।
अब रिजर्भ ब्याङ्कले महिनामै गए मार्च महिनामा दुईचोटि हुन्छ नि दुईचोटि ब्याजदर घटाए पनि, अब पहिलो ब्याजदर कटौतीलाई चाहिँ ब्याङ्कहरूले सबै पूर्ण रूपमा पारित गरे तापनि अब दोस्रो कटौतीमा चाहिँ सबै ब्याङ्कहरूले सबै ग्राहकहरूलाई विशेष गरी भेरिएबल होम लोन रहेका ग्राहकहरूलाई चाहिँ उक्त कटौती पास त गरेनन् होइन, तर ब्याङ्कहरूले चाहिँ अब अर्को कदम चाहिँ के चालेका छन् भने 3 महिनासम्मको लागि अब घरको ऋण यो तिर्नको लागि उनीहरूले त्यो म्याद सार्न मिल्ने जस्तो खालको कुराहरू गरेका छन्। यो एकचोटि भनिदिनुहोस् न खासै के हो ब्याङ्कहरूको पछिल्लो कदम चाहिँ?
हजुर, अब पहिला कुरा तपाईँले भनिहाल्नु, म त्यसमा इलाबोरेट गर्दिनँ होइन, किनभने तपाईँले भनेको कुरा स्पट अन हो। सेकेन्ड फेजमा चाहिँ रिजर्भ ब्याङ्कले रेट पास गरे पनि अब यो जुन अहिलेको पेन्डेमिक सिनारी देखाएको छ ब्याङ्कहरूलाई पनि इम्प्याक्ट परेको छ। ब्याङ्क नभए सबै फाइनेन्सियल इन्स्टिट्युसनलाई उनीहरूको स्टाफ राख्नेदेखि लिएर फन्डिङ कस्ट त्यसले गर्दा ब्लो अप भएको छ। त्यही भएर सेकेन्डको उसमा चाहिँ कुनै पनि फाइनेन्सियल इन्स्टिट्युसनले हामीले पास गरेको देखेनौँ हो। त्यसले गर्दाखेरि चाहिँ यो फ्युचरमा पनि यही ट्रेन्ड हुन्छ कि भन्ने क्वेसन मार्क छ। अब तपाईँले भनेको अर्को कुरामा चाहिँ हेर्नुहोस्, यो सिनारी भने चाहिँ जेनरल सिनारी, स्पेसिफिक कुनै स्पेसिफिकलाई नभएर जेनरल होल कन्ट्रीलाई भन्दा पनि ग्लोबली लागेको हुनाले गभर्मेन्ट र ब्याङ्कहरूले पनि के अन्डरस्ट्यान्ड गरेको छ भने जब लसेसहरू सिग्निफिकेन्ट एमाउन्टमा छ, बिजनेस इन्ट्रप्सन छ। त्यही भएर अहिलेको कदममा चाहिँ के छ भने प्राय फाइनेन्सियल इन्स्टिट्युसनले 3-6 महिनाको लागि तपाईँको रिपेमेन्ट पज भन्ने एउटा ल्याएको छ या डिफर पेमेन्ट भन्छ। त्यो एक्चुली भने के हो भन्दाखेरि तपाईँको यदि जब गएको छ यो केस बाई केस बेसिसमा हो सबैले पाउँदैन तपाईँको जब गएको प्रुफ भएको छ तपाईँलाई हार्डसिपको प्रब्लम छ भने 3-6 months लागि तपाईँको रिपेमेन्ट पज गर्छ त्यो भने मतलब तपाईँलाई 3-6 months रिपेमेन्ट नतिर्ने गर्छ तर त्यो रिपेमेन्ट तपाईँलाई हलिडे चाहिँ होइन कति जर्नलिस्टहरूले भनेको छ हलिडे भनेर प्रमोट गरेर चाहिँ होइन तर यो जुन तपाईँको रिपेमेन्ट छ 6 महिना बिचको सबै एकुमुलेट गरेर तपाईँको पछि लोनमा क्यापिटलाइज हुन्छ भने मतलब जोडिन्छ
भनेपछि अब 30 वर्षको फर एक्जाम्पल लोन छ भने 30 वर्ष 6 महिना थपिन्छ त्यसो भए
त्यसमा चाहिँ कसैले के गरेको छ भने जस्तै भनौँ न तपाईँको 6 महिना गयो भने तपाईँको लोन 28 years 29 years 6 months बाँकी हुन्छ भने कतिवटा इन्स्टिट्युसनले त्यसलाई फेरि लोनलाई स्ट्रेस गरेर 30 years पनि पाइरहेको छ भने कतिवटा चाहिँ 28-9 years रिपेमेन्ट बढाएको पनि छ त्यही भएर यो चाहिँ अलिकति डिपेन्ड्स अन द्याट तर नेचुरली तपाईँको रिपेमेन्ट चाहिँ पछि बढ्छ वेदर त्यो टाइममा होस् या डलर भ्यालुमा होस् त्यही भएर चाहिँ क्यापिटलाइज हुने कुरा हो तपाईँले ब्रेक चाहिँ पाउनुहुन्न त्यही भएर मेरो चाहिँ के छ सकेसम्म तिर्न सकिन्छ भने तिर्ने तर होइन तपाईँलाई तिर्ने डिफिकल्टी छ भने फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट चाहिँ आफ्नो फाइनेन्सियल इन्स्टिट्युसनलाई यो प्रब्लम हुनुभन्दा पहिला भन्न जरुरी छ फेरि है रिजेसी म जोड्छु प्रब्लम भएर तपाईँले रिपेमेन्ट गर्न नसकेर भन्दाखेरि अर्कै इम्प्रेसन हुन्छ बरु तपाईँले त्यो प्रब्लम आउँदै भन्दा पहिला गर्नुभयो भने त्यसको लागि रिपेमेन्ट पजको अप्सन दिन्छ
अनि अब यसमा चाहिँ अब अघि तपाईँले भन्नुभयो प्रुफ गर्नु प्रुफ देखाउनुपर्छ भनेर कस्तो खालको प्रुफ चाहिँ अब जागिर गएको भन्ने लेटर हुन्छ कि अथवा आवर घटेको छ कसैको अब 20% घट्याएको छ आवर घट्याएको छ भन्ने कसरी देखाउने
केस बाई केस एसेस गर्छ होइन कतिको चाहिँ अब भनौँ न जब गएको लेटर स्टुड आउट जबै हुन्छ होला होइन तर कतिको अब जस्तै अब कतिले क्यास पनि काम गर्छ भन्दा त्यस्तोमा चाहिँ सेन्ट्रलिङको लेटर चाहिने हुन्छ लाइक कति पेमेन्ट पाएको छ के पाएको छ सेन्ट्रलिङ एप्लाई गरेर हो यो चाहिँ केस बाई केस हुन्छ त्यहाँ 2-3 क्राइटेरियाहरू छ अब कहिलेकै कस्तो पनि हुन्छ तपाईँको ब्याङ्कमा ब्यालेन्स छ भने ब्याङ्कले नदिन पनि सक्छ तपाईँको फन्ड अलरेडी छ तपाईँलाई हार्ड टाइममा जानु छ जस्तै कति हामीले त एडभान्स रिपेमेन्ट भने मतलब लोनमा एक्स्ट्रा पैसा तिरिया हुन्छौँ तपाईँको त्यो एक्स्ट्रा भयो भने नदिन पनि सक्छ उनीहरूले पहिला त्यो युज अप गर्न पनि सक्छ हो त्यस्तो कुराहरू पनि आउन सक्छ त्यही भएर यो चाहिँ केस बाई केस बेसिसमा हरेक मान्छेको इन्डिभिजुअल सर्कमस्टान्स अनुसार टेलर गर्नुपर्छ
हजुर र हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास पटराईसँग प्रत्येक महिनाको पहिलो आइतबार अन्तर्गत आज अप्रेल महिनाको पहिलो आइतबार भएकोले र यदि तपाईँ पनि प्रश्न सोध्न चाहनुहुन्छ भने हाम्रो एसएमएस नम्बर हो 0942-999-6263 हाम्रो एसएमएस नम्बर हो अथवा फेसबुक र ट्विटरमा @SBS नेपालीमा पनि प्रश्न पठाउन सक्नुहुन्छ र अब एकचोटि सुपरनेसनबारे कुरा गरिहालौँ अघि अब कार्यवाहक अध्यागमन मन्त्री एलन टर्जले पनि भनिहाले यदि अब सङ्कटमा परेका छन् अन्तर्राष्ट्रिय विद्यार्थीहरू उनीहरूले आफ्नो सुपर एनुएसनबाट $10,000 निकाल्न पाउने भनेर पनि बताएका छन् र यो $10,000 निकाल्न पाउने योजना चाहिँ अब अस्ट्रेलियामा सबैको लागि पनि लागू भएको छ होइन तर एकचोटि बुझाइदिनुहोस् त यो अब कतिको उपयुक्त हुन्छ हुँदैन होइन अनि त्यसपछि अब एउटा प्रश्न एकजना श्रोताले प्रश्न पनि पठाउनु भएको छ कि विद्यार्थीहरूको लागि सुपर एनुएसन प्रयोग गर्दाखेरि यो सुपर एनुएसन लियो भनी हुन्छ नि त्यो चाहिँ पछि लाइफ इन्सुरेन्स जुनहरू हुन्छ अथवा इन्कम प्रोटेक्सनहरू हुन्छ सुपर एनुएसनमा मार्फत त्यसलाई पनि असर पार्छ कि पार्दैन भनेर सोध्नु भएको छ त्यो एकचोटि बताइदिनुहोस् न त
उहाँ पहिला उहाँको क्वेसनलाई म एकचोटि ट्याकल गरौँ है त्यसपछि जेनरल कुरामा जाउँ जेनरली कसैले सुपर एनुएसनबाट पैसा निकाल्यो भने आफ्नो ब्यालेन्सबाट निक्लिने हो त्यसमा कहिलेकाहीँ सुपर एनुएसन त्यसमा चाहिँ तपाईँको इन्सुरेन्सको प्रब्लम हुँदैन इन जेनरल सिनारियो तर कहिलेकाहीँ कस्तो पनि हुन्छ भन्दाखेरि कुनै कुनै सुपर एन्युसनमा चाहिँ तपाईँको जुन लमसममा तपाईँले आफ्नो इन्सुरेन्स गरे हुन्छ लाइफ इन्सुरेन्स त्यसको पार्ट अफ द फन्ड चाहिँ तपाईँको सुपर ब्यालेन्स पनि हुनसक्छ त्यसमा चाहिँ इम्प्याक्ट पर्न सक्छ त्यही भएर 2 हुन्छ त्यो होइन आजकल धेरै रेयर देख्छौँ हामीले तर छैन भन्न चाहिँ मिल्दैन कतिको चाहिँ सुपर तपाईँको इन्सुरेन्स लम्प एमाउन्ट चाहिँ तपाईँको ब्यालेन्समा एसोसिएटेड हुन्छ जस्तै भनौँ न तपाईँले 300,000 लाइफ इन्सुरेन्स लिनुभएको छ भने तपाईँको 50,000 सुपर छ भने तपाईँको 50,000 चाहिँ तपाईँको आफ्नै ब्यालेन्स 250,000 चाहिँ एमाउन्ट हुन्छ हो त्यो भएर तपाईँले 10,000 निकाल्दा त्यस्तो केरामा चाहिँ इम्प्याक्ट पर्न सक्छ तर जेनरल केसमा चाहिँ पर्दैन
तर एकचोटि आफ्नो अब इन्सुरेन्सको यो आफ्नो सुपर एनुएसन कम्पनीसँग सम्पर्क गर्नु नै उपयुक्त हुन्छ अनि यसमा चाहिँ अब सुपर एनुएसन झिक्न उपयुक्त हुने नहुने खालको विभिन्न अब भनाइहरू आइरहेका छन् यसमा चाहिँ के छ
हजुर 2 कुरा छ रिजेसी अब यहाँ इन्टरनेसनल स्टुडेन्ट पनि छन् कति पिआर रेजिडेन्टहरूको पनि कुरा छ होइन तर जस्ट म पहिला सुरु के भन्छु मैले आज भनेको कुरा चाहिँ जेनरल एडभाइस हो होइन त्यसलाई इन्डिभिजुअली कसैले आफ्नो स्पेसिफिक सिनारीमा लिनुभन्दा पहिला चाहिँ प्रोफेसनल एडभाइस लिनुहोस् किनभने हरेक सिनारियो हरेक पर्सन अनि डिफ्रेन्ट हुन्छ त्यो अनुसारको एक्सेस गर्नुपर्छ है अब गभर्मेन्ट लेजिस्लेसन चाहिँ अहिले के दिएको छ भन्दाखेरि चाहिँ अहिले फाइनेन्सियल हार्डसिप भएको बेलामा चाहिँ यो वर्ष 2019-20 10,000 र पऱ्यो भने 2020-21 अर्को 10,000 निकाल्न पर्ने सिनारी दिएको छ अभियसली त्यसमा दुई चारवटा कन्डिसन चाहिँ छ, कुन कन्डिसनमा एप्लाई हुन्छ भन्दाखेरि एटिओको गाइडलाइन्स स्ट्रेट छ त्यसमा. सुपर एन्युसन निकाल्नुभन्दा पहिला चाहिँ अभियसली तपाईँले जब लुज गरेको त्यो चाहिँ युजली फर्स्ट जनवरीभन्दा पछि, या तपाईँ चाहिँ इलिजिबल हुनलाई जब सिकर पेमेन्ट, युथ एलाउन्सेस, प्यारेन्टिङ पेमेन्ट र स्पेसल बेनिफिट या फार्म होल्ड एलाउन्सलाई इलिजिबल हुनुपर्छ, या त तपाईँ बिजनेस ओनर्स हो भने तपाईँको बिजनेस चाहिँ कोरोना भाइरसको कारणले सस्पेन्डेड या रिडक्सन अफ टर्नओभर चाहिँ 20% बढी हुनुपर्छ. यो तिनवटा क्राइटेरिया मिट गरेको खण्डमा मात्रै निकाल्न पाउँछ. यो चाहिँ स्टुडेन्टमा पनि इलिजिबल हुन्छ किनभने उसको जबमा केही न केही उसले लोस गरेको के देखाउनु पर्ने जरुरी छ है. अब यो सुपर निकाल्ने चाहिँ त्यही हो स्ट्यान्डर्ड प्रोसेस, 10,000 निकाल्न मिल्छ दुई वर्षमा. तर यो निकाल्नुभन्दा पहिला चाहिँ यो प्रोसेस चाहिँ तपाईँको सुपरबाट होइन कि एटिओबाट एप्लाई गर्नुपर्छ. एटिओमा अलरेडी डेडिकेटेड वेबसाइट छ, यसमा फ्री अफ चार्ज हो. एटिओमा गएर तपाईँले आफ्नो डिटेल्स हालेर फर्म भरेपछि यो कन्डिसनहरूले एटिओले त्यहाँ तपाईँलाई कन्फर्म गराउन लाग्छ. यो कन्डिसन तपाईँले मिट भएको खण्डमा एटिओमा सब्मिट गरेपछि एटिओले तपाईँको सुपरलाई इन्स्ट्रक्ट दिएर अनि तपाईँको एकाउन्टमा हाल्न पाउँछ.
जस अब पैसा निकाल्नुभन्दा अगाडि एकदमै सोच्नुपर्ने भन्ने खालको कुराहरू आइरहेछ, यो चाहिँ कस्तो छ? अब निकाल्नु जति सक्दो ननिकालेकै राम्रो कि कस्तो लागेको छ तपाईँलाई चाहिँ?
अब यसमा अहिले चाहिँ कस्तो पनि गाह्रो परेको मलाई यो दुईतिर धार भएको तरबार जस्तो कुरा हो होइन. सबभन्दा गाह्रो कुरा के हो भन्दाखेरि चाहिँ हामी अहिले सबैलाई थाहा छ हाम्रो सुपर एन्युसन भनेको क्रिस्टलाइन हो भने मतलब यो चाहिँ 20-30-40% डिप भएको छ होइन. जेनरली हाई ब्यालेन्स भएको अहिले एकदम लो ब्यालेन्स भएको बेला परेको छ. यदि हामीले अहिले निकाल्यो भने हामीले डाइल्युट स्टेजमा निकाल्छौँ पहिलो कुरा होइन. अनि अर्को कुरा चाहिँ तपाईँले अहिले जुन सुपर निकाल्नुहुन्छ त्यसको फ्युचर भ्यालु भनौँ न हामी रिटायर हुन्जेलसम्म तपाईँको 10,000 डिपेन्डिङ अन द सुपर त्यो भ्यालु मेबी 100-200,000 हुन आउँछ होला पछि. त्यो तपाईँले अहिले निकाल्नुभयो भने भोलि त्यो बेनिफिट तपाईँले पाउनुहुन्न. त्यसले गर्दाखेरि यो दुईवटा कुरा छ, एउटा त तपाईँको क्रिस्टलाइन छ किनभने डाइल्युटेड एमाउन्टमा निकाल्नु भएको छ, भोलि मार्केट ब्याकअप भयो भने तपाईँ लुज गर्नुहुन्छ. अर्को कुरा चाहिँ अहिलेको सानो 10,000 तपाईँको भोलि रिटायरमेन्टमा इट मेक्स अ बिग डिफरेन्स, तपाईँ 100,000-120,000 नेगेटिभ हुनसक्छ. त्यही भएर यो दुईवटा कुरा मध्यनजर गर्नुपर्छ त्यो निकाल्नुभन्दा पहिला. त्यही भएर म चाहिँ के गर्छु भने सिधै गरेर एटिओमा एप्लाई गर्नुभन्दा पहिला कति कुराहरू जेनरल एडभाइस तपाईँलाई फोन गरेर तपाईँको सुपरले पनि दिन्छ, तपाईँले त्यहाँबाट पनि धेरै कुरा बुझ्न सक्छ. आफ्नो सुपरको वेबसाइटमा गएर हेऱ्यो भने त्यो प्रोजेक्टेड भ्यालु आजकल सबै सुपरले राखेको देखिन्छ, के हुनसक्छ भन्ने कुरा
हजुर. अब अन्त्यमा एउटा अब दुई मिनट मात्र बाँकी छ हामीसँग, एउटा अर्को एउटा प्रश्न पनि गइहालौँ है. उहाँले चाहिँ के सोध्नु भएको छ भने जुन यो अब घरको रेन्ट तिर्नको लागि जुन 6 महिनासम्म घरबाट मान्छेहरूलाई निकाल्न नपाउने भन्ने कुराहरू आइरहेछ, यो अब यो चाहिँ खास लागू भएको छ कि छैन भनेर उहाँले सोध्नु भएको छ है. तर अब यदि अब हामीले घरधनीलाई अब पैसा छैन रेन्ट तिर्न सक्दैनौँ भनेर भन्यो भने ब्याङ्कहरूले घरधनीहरूलाई कति कन्सिडर गर्ने ऊ छ के छ भने
कुनै पनि हालत ब्याङ्कले घरधनीलाई कहिले पनि कन्सिडर गर्दैन उहाँको क्वेसन एन्सर गर्नलाई, किनभने ब्याङ्कले डिफर गर्छ त्यो कुरा घरधनीले एउटा घर पोइन्टमा दिनै पर्छ. तपाईँले पैसा नतिर्ने भनेर रेन्ट भर्न पाउँदैन हो, इभिक्सन नोटिस नदिनु भने गभर्मेन्टले तपाईँलाई लिवाई दिए हो. तर ल्यान्डलोर्ड र रियल इस्टेटले तपाईँलाई डेप्ट कलेक्सन गर्ने एभेन्यूजहरू अझ पनि छ. तपाईँले प्रुफ गरेर देखाउन सक्नु भएन कि तपाईँले त्यो डिफर गरेको कारण छैन भने तपाईँले रेन्ट तिर्दा पनि डिफर मात्रै हो, तपाईँले तिर्नै पर्दैन भने होइन, तपाईँलाई निकाल्न पाउँदैन भने हो. यदि तपाईँको गुड सर्कमस्टान्स तपाईँले तिर्नु भएको छैन भने दे क्यान अलवेज गेट ब्याक टु यु विथ द डेब्ट म्यानेजमेन्ट. त्यहीबाट तिर्दै नतिर्ने भन्ने चाहिँ हुँदैन. हो हार्डसिप परे बेला म चाहिँ के इन्करेज गर्छु तपाईँलाई, हार्डसिप परे तपाईँको जब गएको छ तपाईँसँग लेटर छ भने आफ्नो एजेन्टसँग कुरा गर्नुहोस्. अहिलेको सिनारी सबैलाई पर्ने भएर दुइटै पार्टी ल्यान्डलोर्ड र टेनेन्ट दुइटैले कम्प्रोमाइज गरेर गऱ्यो भने आई थिङ्क दुइटै पार्टीको लागि चाहिँ त्यो एभेन्यू चाहिँ बेटर होला बरु.
ए हजुर हुन्छ विश्वासजी, धेरै धेरै धन्यवाद. अब प्रश्नहरू त धेरै थियो तर अब एउटै खालको प्रश्न भए भएर जस सबै प्रश्न जवाब दिन अलि सकेनौँ. जस प्रश्न पठाउनुहुने सम्पूर्ण श्रोता श्रोताहरूलाई धेरै धेरै धन्यवाद र विश्वासजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद. होपफुली अर्को महिना कुरा गर्दाखेरि कोरोना भाइरसको अवस्था अलिकति सुध्रिएको हुन्छ होला. जस आजको लागि चाहिँ धेरै धेरै धन्यवाद.
धन्यवाद
र श्रोतामिन आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको यो कुराकानी अन्त्य गरौँ. र अघि नै भने चाहिँ विश्वास भट्टराईजीद्वारा दिएको सल्लाह उहाँको आफ्नो व्यक्तिगत विचार भएकोले आफ्नो परिस्थितिको लागि आफ्नो अकाउन्टेन्ट वा आफ्नो फाइनेन्सियल एडभाइजरलाई सम्पर्क गर्नुहोला.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.